besser, wie man sagt, die Leute, die Kitab haben, haben wir schon gesehen, die. Das Name ist Kitab al-Ghasb. Wenn kein Schatz kisi ka maal ghasb kar le, to uske hawale se deen e islam mein kya kya masail hai. Aur aap agar gunah-e-kabira ki kitabon ka mutala kare, jo mukhtalif ulama-e-kiram ne taqdim ne ahadees ko jama karke kitabon mein rakhi hai, اس میں آپ کو غص کے بارے میں حدیثیں بہت ساری مل جائیں گی. آغاز اس کا اتنا سے ہوتا ہے کہ عام طور پر قرآن میں ایک دو چار آیتیں تو تحریف کرتے ہیں اور اس کے بعد مصنوی کی حدیثیں ہوتی ہیں جو بیان کرتے ہیں, جو غص کے بارے میں بہت ساری باتیں بیان کر رہی ہوتی. مگر حدیثوں کا جہاں تک تعلق ہوتا ہے, عام آدمی کے لیے اس کا اندازہ کرنا بہت مشکل ہے یہ حدیث صحیح ہے یا غلط ہے, اس کی سند کے اعتبار سے راویوں میں کہاں کہاں خامیاں ہیں, کون سے ایسے راوی ہیں کہ جو سچے ہیں, کون سے ایسے ہیں کہ جو قابل اعتبار نہیں ہیں. چنانچہ حدیث کے حوالے سے یہ طے کرنا بڑا مشکل ہو جاتا ہے کہ یہ حدیث ہمارے لیے قابل عمل ہے یا نہیں. اخلاقی نقطۂ نگاہ سے ان حدیثوں کو پڑھنا بہت اچھا ہوتا ہے, لیکن شرعی اعتبار سے کیا ہم پر واجب ہے یا کیا ہمارے لیے حرام ہے, یہ حدیث میں نہیں پتہ کر سکتا, قرآن کی آیت سے بھی نہیں پتہ کر سکتا. چنانچہ مجتہدین کرام کی کتابوں کا جب تک مطالعہ نہیں کیا جائے, اس وقت تک یہ اندازہ کرنا مشکل ہوتا ہے کہ ہم جو کام کرنے جا رہے ہیں حقیقت میں بس ہے یا نہیں. دینی مسائل کے حوالے سے بہت ساری باتیں ایسی ہوتی ہیں کہ جو عوام یہ سمجھ رہے ہوتے ہیں کہ یہ حرام ہے, یہ کام نہیں کرنا چاہیے, مگر شرعی مسائل کا جب مطالعہ کیا جاتا ہے تو پتہ لگتا ہے کہ حرام نہیں. بہت سیدھی اور سادہ مثال یہ ہے, عوام یہ سمجھ رہے ہوتے ہیں کہ بینک سے جو منافع ملتا ہے یہ حرام ہے, یہ سود ہے, کیونکہ مجتہدین کرام نے اس کے بہت سارے پہلو بیان کیے ہیں جس سے اندازہ ہوتا ہے کہ نہیں, یہ جو منافع ملتا ہے ہمارے حلال ہونے کے راستے موجود ہیں, اگر ہم اس کو خاص طریقے سے سمجھ لیں تو یہی منافع جو بینکوں سے مل رہا ہے ہمارے لیے حلال ہو سکتا ہے, جائز ہو سکتا ہے. تو معاشرے میں کئی باتیں ایسی ہوتی ہیں کہ جس میں لوگ اسے حرام سمجھ رہے ہیں, حرام کیونکہ حقیقت میں حرام نہیں ہوتی. یہی مسئلہ اگر آپ حدیثوں اور روایتوں کو پڑھیں تو پیش آئے گا کہ بہت ساری حدیثوں میں ایسا محسوس ہوگا کہ جیسے یہ حرام ہے, مگر مجتہد بے جب جانتا ہے کہ یہ حدیث ایسی ہے کہ جس پر عمل کیا جائے, یا ایسی نہیں ہے, ابھی صحت کے معیار کو پوری نہیں اتر رہی ہے حدیث, زیادہ اس پر عمل نہ کیا جائے کوئی بات. تو بڑی خطرناک قسم کی کچھ حدیثیں ہوتی ہیں غصب کے بارے میں, اور انسان پڑھنے کے بعد اتنا خوفزدہ ہو جاتا ہے, اسے ایسا محسوس ہونے لگتا ہے بس ابھی میں جہنم میں پہنچا ہوا. لیکن وہ حدیث اتنی قابل اعتبار نہیں ہوتی ہیں مجتہدین کی نگاہ, زیادہ اس پر فتویٰ نہیں دیتے. اور اسی طرح سے کچھ باتیں ایسی ہوتی ہیں کہ جو اسلامی نقطۂ نگاہ سے حرام ہیں, جبکہ معاشرہ سے حرام سمجھ نہیں رہا ہوتا, اس کو پتہ ہی نہیں ہوتا, عام لوگوں کو معلوم ہی نہیں ہوتا کہ یہ حرام ہے. جیسے آپ دیش میں کئی مرتبہ اس طرح کے مناظر دیکھتے ہیں کہ جہاں آپس میں کچھ دوست بیٹھے ہوئے ہیں, گفتگو ہو رہی ہے, بات چیت ہو رہی ہے, اس میں کئی ایسے جملے ان کی زبان سے نکل رہے ہوتے ہیں جو جھوٹ ہوتا ہے, ان کو اندازہ بھی نہیں ہوتا کہ جھوٹ ہے, انہیں پتہ ہی تھا, انہیں پتہ نہیں ہوتا کہ جھوٹ ہے, وہ بولے چلے جا رہا ہے. اور اگر ان سے کہا جائے کہ بھائی یہ غلط ہے, یہ جھوٹ ہے, کہے گا کہ میں کون سا سچ کہہ رہا ہوں, میں تو مذاق میں کہہ رہا ہوں. تو مذاق کے جھوٹ کو جھوٹ نہیں سمجھ, حالانکہ دین اسلام میں مذاق کا جھوٹ بھی جھوٹ ہے, وہ بھی گناہ ہے کبیرہ, میں لوگ اس کی پرواہ نہیں کر رہے. یہ بات پیش نظر رکھنا بہت ضروری ہے کہ کیا چیز صحیح ہے, کیا چیز غلط ہے, ہم مکمل طور پر حدیثوں سے نہیں سمجھ پاتے. چنانچہ جب تک مجتہدین کے فتاوی ہمارے سامنے نہ ہو, اس وقت تک بات کو سمجھنا واجب اور حرام کو پیش نظر رکھتے ہوئے بہت مشکل ہوتا ہے. یہ واجب ہے یا نہیں, یہ کام حرام ہے یا نہیں, یہ بہت مشکل ہوتا ہے. کتاب غص شروع کرنے کی کچھ وجوہات ہیں. بطور خاص میں نے یہ کیوں شروع کیا آپ کے نامے, میں آپ کے لیے طہارت کے مسائل بھی بتا سکتا تھا, نماز کے مسائل بھی آپ کے سامنے بیان کر سکتا تھا, حج اور زکات اور روزہ اور یہ سارے مسائل بیان کر سکتا تھا. بطور خاص میں نے کتاب الغص تک کیوں چنا ہے, میں نے اس کی کچھ وجوہات. ایک بڑی وجہ تو یہ ہے کہ کتاب الغص ایسی کتاب ہے کہ جو صاحبان ایمان فقہ کے مسائل سے دلچسپی رکھتے ہیں وہ بھی ان کے مسائل توضیح المسائل میں نہیں پائیں گے. توضیح المسائل میں آپ کو تفریح کی مثال مسائل مل جائیں, طہارت نجاست کے مسائل مل جائیں, نماز روزے کے مسائل مل جائیں, مگر غص کا چیپٹر وہاں بیان کیا جائے. چنانچہ وہ سارے افراد کے جو شوق رکھتے ہیں کہ ہاں غص کے کیا مسائل ہیں اسلام میں, وہ اگر اردو جانتے بھی ہیں تب بھی کوئی ایسی کتاب نہیں ہے کہ جہاں مشتحدین کے فتوا ہمارے پاس ہمارے سامنے آ سکیں. اچھا غص کے حوالے سے فتوے کیا ہوتے ہیں مشتحدین, ایک وجہ سے. دوسری وجہ یہ کہ جو افراد مثلا آپ سارے طلبا ہیں, آپ میں سے بہت سارے افراد ایسے ہیں جو عربی جانتے ہیں, ہو سکتا ہے کہ آپ اس کا مطالعہ کریں تو آپ اس کو سمجھ بھی جائیں, مگر عام طور پر طلبا بھی جب مطالعہ کر رہے ہوتے ہیں فقط کبھی کبھار پانچ سال میں ایک مرتبہ زندگی میں ایک مرتبہ جب مطالعہ کر رہے ہوتے ہیں فقط اس وقت سے ان کی نگاہ سے کتاب گزرتی ہے, اور بہت ساری چیزیں جو انہوں نے پڑھی ہوتی ہیں بہت پرانی ہو چکی ہوتی. تو بہت سارے افراد کے جو عربی بھی جانتے ہیں ان کے لیے بھی جدید فتاوا کی روشنی میں مشتحدین کے کیا نظریات ہیں ان کو بھی اس کا اندازہ ہو جائے کہ مشتحدین غص کے حوالے سے کیا باتیں کرتے ہیں. اچھا غص کے حوالے سے جیسا مشتحدین کا طریقہ باقی ساری چیزوں میں ہے کہ وہ ہمیشہ بات شروع کرنے سے پہلے عام طور پر اس کی تعریف کرتے ہیں, ڈیفینیشن بیان کرتے ہیں, نماز روزہ حج ان ساری چیزوں کی ڈیفینیشن وہ بیان کرتے ہیں. رس کی بھی وہ ابتدائی طور پر ڈیفینیشن بیان کر رہے ہیں, تعریف بیان کر رہے ہیں کہ رس کہاں کسے جاتا ہے. اس میں بھی وہی بات ہے کہ بہت سارے لوگ کچھ چیزوں کو رس سمجھ رہے ہوتے ہیں مگر اسلامی نقطۂ نگاہ سے وہ رس نہیں ہوتا ہے. اور برعکس معاملہ بھی ہے کہ بعض چیزوں کو بس نہیں سمجھا جا رہا ہوتا ہے وہ بس ہوتا. تو سب سے پہلے ہمیں تاریخ پیش نظر رکھنا پڑے گی, اور اس تاریخ کے اعتبار سے ہم ہر مقام پر طے کریں گے کہ بس ہے یا نہیں. جو چیز اس ڈیفینیشن اور تاریخ پر پورا اترتی ہوگی وہ بس کہلائے گا, جو اس تاریخ پر پورا نہیں اترے گا وہ بس نہیں کہلائے گا. بات کو ذرا زیادہ واضح کرنے کے لیے ایک چھوٹی سی مثال میں آپ کے سامنے پیش کروں. خرید و فروخت اسلام کا ایک چیپٹر ہے, اور پوری دنیا میں جہاں جہاں بھی اکانومکس پڑھائی جاتی ہے, کامرس پڑھائی جاتی ہے خرید و فروخت, وہاں باقاعدہ خرید و فروخت کی تعریف کی جاتی ہے, ڈیفینیشن کیا ہے خرید و فروخت, اور جو اس تعریف پر پورا اترے اسی کو خرید و فروخت کہا جائے گا, باقی کو خرید و فروخت نہیں کہا جائے گا. مثلا اب میں آپ کے سامنے ایک مثال پیش کر رہا ہوں. ہم دکان پر گئے, ایک سامان اٹھایا, ہم نے کہا کہ یہ بال پین ہمیں چاہیے, بال پین لے لیا, اس کو پیسے دے دیے, جو ہم نے پیسے اس کو دیے یا ہم خریدار ہیں, خریدار نے پیسے دیے, وہ دکاندار بیچنے والا ہے, اس نے ہمیں بال پین دے دیا. یہ خرید و فروخت ہے اسلام کی نگاہ میں, اور یہ ایسی خرید و فروخت ہے جس کو نہ خرید و فروخت کہا جاتا ہے, نہ یہ پیسہ دیا یہ مان دیا. دوسری ادھار قسم کی خرید و فروخت ہوتی ہے, اگرچہ عربی اعتبار سے اس کے الگ الگ نام لکھے ہیں مگر اردو زبان سے دونوں طرح کے ادھار کو ادھاری کہا جاتا ہے, الگ الگ نام نہیں. وہ تو ادھار کون سے, کہ ہم نے دکاندار سے مال لے لیا, کہا پیسہ ہم آپ کو کل دیں گے یا پیسہ آپ کو ایک ہفتے کے بعد دیں گے, یہ ادھار ہے. کبھی الٹا بھی ہوتا ہے, بڑا مال جو خریدے ہوتے ہیں تھوک کے حساب سے جو مال خریدے ہوتے ہیں وہ یہ کہہ رہے ہوتے ہیں کہ آپ پیسے پہلے جمع کرا دیجیے, یا مثلا ٹویوٹا گاڑی اگر آپ خریدنے جائیں کمپنی والے سے تو کمپنی والوں کو گاڑی تیار نہیں پڑی تو کہنے پہلے پیسے جمع کرائیں آپ کو گاڑی ایک سال کے بعد ملے. جو گاڑی خریدنے جا رہے ہوتے ہیں وہ پہلے एक साल के बाद जाके ये भी उधार कहलाता हमारा, ये पैसे अभी दे दिए एक साल के बाद गाड़ी के। तो तीन तरह की खरीदो फरोख्त हो गई, एक नकद हो गई, दो उधार हो गई, ये तीन तरह की खरीदो फरोख्त। चौथी खरीदो फरोख्त हो सकती है कि पैसा भी बाद में मिलेगा, मांस भी बाद में मिलेगा, दोनों दोनों चीजें उधार होगी, ये तीसरी तरह की खरीदो फरोख्त। अच्छा मैं आपसे एक सवाल करता हूं, ईद के दिनों में जब हम जो नए नोट बेचने वाले होते हैं, अब मुख्तलिफ मकाम को बेचने वाले हैं, अपनी अपनी दुकान लगा के बैठे हैं, हम अगर उसके पास जाए से कहेंगे भाई हमें 10-10 के नए नोट चाहिए, एक बंडल चाहिए, तो 10-10 के नए नोट एक बंडल ये 1000 रुपए के होते हैं, 10 को अगर आप 100 से 10 करें तो 1000 रुपए, मगर वो आपको नए नोट 1000 में देंगे नहीं, तो नए नोट आपको देंगे 1100 में, 1200 में, अगर ईद बहुत नजदीक आ गई है तो महंगे नहीं, आप उसको 1100 रुपए देंगे वो आपको 1000 रुपए देगा, ये खरीदो फरोख्त है कि नहीं, ये बगैर खरीदो फरोख्त लग रही है, बिल्कुल सही है, इतना में जाए थे क्या आप 1100 दें और 1000 नए नोटों का बंटन उसे दे दें। अब मैं आपको आप सामने दूसरी मिसाल पेश करता हूं, अगर आप उसे कहें कि भाई मैं मुझे एक नया बंडल चाहिए 10-12 तो आप मुझे दे दीजिए, उसने एक बंडल आपको, आप कह रहे हैं कि मैं पैसे 2 दिन के बाद आपको दूंगा, उधार हो गया, ये खरीदो फरोख्त है कि नहीं, इस्लाम के नुक्ते निगाह से ये खरीदो फरोख्त नहीं है, लेकिन लग रहा है यह खरीदो फरोख्त, क्यों खरीदो फरोख्त नहीं, अगर ये खरीदो फरोख्त बन जाए तो जो बैंक वाले कर रहे हैं वो भी खरीदो फरोख्त बन जाएगा और फिर बैंक का सूद का निजाम ही सारा जायज हो जाएगा, तो कोई चीज हराम नहीं रहे, ये खरीदो फरोख्त नहीं, ये जब वो हमें 1000 रुपए दे रहा है और फिर हम उसको 1100 रुपए दे रहे हैं, ये कर्जा है, 1000 रुपए उसने दिए उस पर हमने 1100 उसको वापस किए, इसी को तो कर्जा कहा जाता है, और जो हम जो ज्यादा दे रहे हैं उसको सूद कहा जाता है। तो ये कैसे पता चले कि ये खरीदो फरोख्त है या ये कर्जा है, ये डेफिनेशन से पता चले, तारीख से, इस्लाम में जो खरीदो फरोख्त की तारीख है उसको अगर आप स्टडी करें तो अंदाजा होगा कि यह खरीदो फरोख्त में शामिल है या यह कर्जे में शामिल है, इसके डेफिनेशन को समझना बहुत जरूरी होता है। चुनाचा गस्त में क्या चीजें आती हैं उसके लिए सबसे पहले हमें डेफिनेशन समझना पड़ेगी कि गस्त की तारीख क्या है। आइए अब गुफ्तगू शुरू करते हैं, ये किताब आयतुल्लाही सिस्तानी की किताब है, मिनहाजुस सालिहीन की दूसरी जिल्द है, मामला की जिल्द कहलाती है, आप में से जिन तलबा के पास ये किताबें मौजूद हैं अगर वो अपने साथ रखेंगे तो उनको और ज्यादा इसमें आसानी हो जाएगी, ताकि वो उसमें नोट लगाकर आइंदा के कभी मुताला करना चाहेंगे तो उनको आसानी हो जाएगी। चुनांचा जितने तलबा भी चाहे अरबी समझ रहे हैं या नहीं समझ रहे हैं, ये किताब अगर अपने साथ रखें तो उनके लिए दूसरा फायदा भी होगा, मसाइल यकीन समझने के साथ साथ अरबी इबारत को भी कैसे समझा जाता है, मुश्तहिद के मसाइल को कैसे किताब से अक्स किया जाता है उसकी भी तमरीन हो जाएगी कि वो कैसे मसाइल को मुश्तहिद की किताब से स्टडी कर सकते हैं। इस किताब में कहीं कहीं मुश्तहिदीन का तरीका होता है कि मसाइल शुरू करने से पहले हदीसों का तस्करा करते हैं, हर जगह ऐसा नहीं करते, कहीं कहीं उनका तरीका होता है वो हदीसों का जिक्र करते हैं। तो सबसे पहले तो तारीख बयान कर रहे हैं कि गस्त की तारीख क्या है, फिर कुछ हदीसों का जिक्र कर रहे हैं। आइए सबसे पहले इसकी तारीख पढ़ते हैं, किताबुल गस्त, ये किताब गस्त है, अल गस्त वल इस्तेज़ाउ उद्वानन अला माल गैर अव हक़े, कहते हैं गस्त की तारीख यह है कि दूसरे के माल या दूसरे के हक पर जबरदस्ती तसल्लुत हासिल कर लेना। तो दो चीजें हो गई, गस्त में फकत यह नहीं है कि दूसरे के माल पर कब्जा कर लेना इसको गस्त कहा जाता है, یہ بھی غصب کہلاتا ہے، دوسرے کے مال پہ قبضہ کر لینا یہ بھی غصب ہے، مگر دوسرے کے حق پر قبضہ کر لینا یہ بھی غصب کہلاتا ہے. اب میں چھوٹی سی مثال آپ کے سامنے بیان کرنا چاہتا ہوں، حق کے حوالے سے. مال کو تو آپ سمجھ لیں، کسی کا موبائل لے لیا، کسی کی زمین کو قبضہ کر دیا، کسی کے پیسے چھین لیے، یہ سارا کا سارا غصب. مگر کسی کے حق کو غصب کر لینا وہ کیا ہوتا ہے؟ اب اس کی ایک مثال میں آپ کے سامنے پیش کر رہا ہوں. مطلب فرض کیجیے کہ آپ مسجد میں ایک جگہ بیٹھے ہیں، امام بارگاہ میں ایک جگہ بیٹھے ہیں، جہاں آپ بیٹھے ہیں یہاں آپ کا حق ہے، یہ آپ کا حق کیا ہے. اب مسجد میں یا امام بارگاہ میں کوئی شخص آ کے یہ نہیں کہہ سکتا کہ آپ اٹھو، یا آپ کو زبردستی دھکا دے کے وہ آپ کی جگہ پہ بیٹھ جائے. تو اگر یہ آپ کی جگہ پر بیٹھ جاتا ہے تو اس نے آپ کا مال غصب نہیں کیا، مگر آپ کا حق غصب کیا. آپ کا حق اس جگہ پر تھا، اس چیز پر تھا. تو کبھی یہ ہوتا ہے کہ مال کو انسان غصب کرتا ہے تو وہ غصب کہلاتا ہے، کبھی حق کو غصب کرتا ہے تو وہ غصب کہلاتا ہے. تو زبردستی کسی کے مال یا کسی کے حق پر تسلط حاصل کرنا، اپنا اختیار اس کا جمع دینا، اسے کہا جاتا ہے بس. اس تاریخ کو یاد رکھے گا، اور اس کی تاریخ کے اعتبار سے آگے بہت سارے مسائل آئیں گے جس میں ایسا لگے گا جیسے یہ بس ہے، مگر وہ بس نہیں ہوگا، وہ بس نہیں ہے. اس لیے کہ تاریخ پر پورا نہیں اتر رہا. چنانچہ تاریخ یاد رکھنا بہت ضروری ہے. یہ تاریخ جو ابھی مختصر طور پر آپ کے سامنے آئی ہے، اب اس کے بعد بجائے اس کے کہ مسائل شروع کریں، کچھ حدیثوں کا تذکرہ ہوا ہے. وقت کتاب العقل والنقل کتابا وسنتا على حرمته. عقل بھی اس کی مطابقت کرتی ہے کہ یہ غصب غلط چیز ہے. یعنی اگر فرق کیجیے کہ ہم کسی دین کے ماننے والے نہیں ہوتے، نہ مسلمان ہیں، نہ عیسائی ہیں، نہ ہندو ہیں، نہ کسی دین سے دوسرے سے تعلق رکھتے ہیں، کسی دین کے ماننے والے نہیں ہوتے، فقط انسان ہوتے ہیں، تو آپ نے انسانی اس بات کی گواہی دیتی ہے کہ بس غلط، یہ جرم ہے، ایسا نہیں کرنا چاہیے. آپ نے انسانی بھی اس کی گواہی دے رہی ہے، اور ساتھ ساتھ نقل، نقل کا مطلب قرآن، حدیث، معصوم کا کلام، یہ ساری روایتیں بھی بہت ساری ایسی ہیں جو اس کی مذمت کر رہی ہیں، غصب کی مذمت کر رہی ہیں. عقل بھی اس کی مطابقت کر رہی ہے کہ غلط کام، نقل بھی مطابقت کر رہی ہے یہ کام غلط ہے. نقل کہاں سے ہوا ہے؟ مطلب کتاب، اللہ کی کتاب سے نقل ہوا ہے. وہ سنت، اور سنت معصوم سے یہ نقل ہوا ہے کہ غلط کام ہے، اللہ حرمت ہی کہ یہ کام حرام ہے. ہماری عقل بھی یہ کہہ رہی ہے کہ غلط کام ہے، اگر ہم کسی کی دین کے ماننے والے نہ ہوتے تب یہ کام غلط ہے، اور اگر ہم مسلمان ہیں تو کتاب و سنت سے بھی یہ بات ثابت ہے یہ حرام کام، غلط کام، بلکہ یہ گناہ کبیرہ میں شامل ہے. چنانچہ اسلام میں بدترین گناہوں میں سے ایک گناہ یہ غصب ہے، مگر یہ سمجھنا پڑے گا کہ غصب ہے کیا چیز، اس کو کہیں گے بس. وعن النبی الاکرم صلی اللہ علیہ وآلہ وسلم ایک صلوات پڑھا. بیضونت کی ایک روایت سے گفتگو شروع کر رہے ہیں. من غصب شبرا من الارض طبقه الله من سبع اراضين يوم القيامه. اگر کوئی شخص کسی کی ایک بالش زمین غصب کر دیتا ہے، فقط ایک بالش، اگر کسی کی ایک بالش زمین کوئی شخص غصب کر دیتا ہے تو قیامت کے دن پروردگار عالم سات زمینوں کے برابر بڑا توپ بنائے گا اور اسی گردن ہٹا دے. ایک اگر بالش کسی کی زمین غصب کی ہے تو اتنا بڑا توپ جو سات زمینوں کے برابر ہوگا اس کی گردن میں ڈال دیا جائے گا. اور اس کے بعد اسی حدیث ہے وہ امیر المومنین علیہ السلام ایک سوال اور الحجر الغصب في الدار الرحم على خراب. एक जो चीज होती है किसी का, जैसे अभी मैंने मुख्तसर सी बात की, किसी का माल गश्त कर लेना, और दूसरी चीज ऐसी होती है कि जिससे ऐसा लगता है कि हमने किसी का माल गश्त किया है, हालांकि वो माल नहीं होता। दीन के एतबार से, शरीयत के एतबार से वो माल नहीं कहलाता, वो हक कहलाता है कि हक गश्त कर दिया। मतलब फर्क कीजिए कि हम दुकानदार के पास गए और हमने कहा कि हमें मोबाइल खरीदना है, उसने हमें मोबाइल दे दिया, मोबाइल की जो कीमत थी हमने उसको दे दी, 5,000 रुपए का मोबाइल था, मतलब 5,000 रुपए उसको दे दी। पुराना मोबाइल जब खरीदने जाते हैं तो आप लोग उससे ज्यादा बेहतर जानते हैं, मार्केट वाले से कहा जा सकता है कि भाई हम उसको 3 दिन इस्तेमाल करके ट्राई करेंगे, दुकानदार के अंदर 3 दिन ही, एक दिन आप इस्तेमाल करें, एक दिन अगर नहीं पसंद आता तो वापस करें, ठीक है। हमने कहा ठीक है कोई हर्ज, हम उसका मोबाइल लेके आ गए। ये जो मोबाइल हम लेकर आए हैं इसको शर्की इस्तेमाल में कहा जाता आयन, आयन नमाज आयन लेकर आए, उसके मुकाबले में हमने उसको 5,000 रुपए दिए। ये 5,000 रुपए जो हमने उसको दिए, ये बाजाहिर ऐसा लगेगा कि ये भी माल है, पैसे से बढ़कर कौन सा माल हो सकता है, बाजाहिर ऐसा लगेगा ये भी माल है, मगर ये माल नहीं है, ये हक है, इसको हक कहते हैं। क्या फर्क होता है आइन में और हक में, आइन में और जिम्मे में? फर्क ये होता है कि अगर एक दिन के बाद वो मोबाइल हमें पसंद नहीं आया तो जो मोबाइल हमें नहीं पसंद आया बेआइन ही वही चीज उसको वापस करना पड़ेगा। हम ये नहीं कह सकते कि भाई वो मोबाइल तो गन पॉइंट से छीन गया हमारा, मेरे भाई के पास बिल्कुल वैसा का वैसा मोबाइल है, ज्यादा मैं ले रहा हूं, आप ये ले लीजिए और मेरे 5,000 वापस कर, ये नहीं कह सकते। अगर सिर्फ भाई के मोबाइल में और इस मोबाइल में कोई फर्क नहीं है, एक ही चीज है बिल्कुल, मगर भाई का मोबाइल अलग ऐन है तो दुकानदार से हमने लिया था कि अलग ऐन, तो अलग अलग ऐन, लिहाजा जो हम दुकानदार से लाए वही चीज उसको वापस करना पड़ेगी अगर एक दिन के बाद हमें नहीं पसंद आया। लिहाजा हमारी जिम्मेदारी तो वही है कि हम उसको वही चीज वापस करें, मगर दुकानदार की जिम्मेदारी यह नहीं है कि जो हमने 1,000-1,000 वाले 5 नोट दिए थे वही 5,000 में वापस करें। अगर वो आयन होता तो उसकी भी जिम्मेदारी होती कि वही नोट वो वापस करता। अगर वो 1,000-1,000 के वापस करने की वजह 5,000 का एक नोट हमें थमा दे, ये ले जाके पैसे, हम कहेंगे नहीं भाई हमारा आयन वापस करो, तो आयन का मतलब है कि जो नोट हमने दिए थे वही नोट वो हमें वापस करें, ये उसकी जिम्मेदारी। उसकी जिम्मेदारी क्या है? हक वापस करे। हमारी जिम्मेदारी क्या है? आइन वापस करे। ये दो अलग अलग, हम अलग होता है आइन अलग होता। लिहाजा दुकानदार हमें 1,000 वाले नोट दे दे तब भी अगर वो हमारे नोट नहीं है हमें लेना पड़ेगा, 5,000 वाला नोट दे दे हमें लेना पड़ेगा, 500 वाला नोट दे दे वो हमें लेना पड़ेगा, इसलिए हमारा उस पर हक है, वह हक हमें किसी तरह वापस कर सकता है 1,000 की सूरत में भी और 500 की सूरत में, लेकिन उसका हमारे पास ऐन है, वो हमें ठीक वो ऐन ही वापस करना पड़ेगा, कुछ और वापस नहीं कर सकते। ये बात अगर वादे हो गई आपके तो अब आइए जो अमीरुल मोमिनीन की हदीस उसको समझने की कोशिश करें। मौला क्या फरमाते हैं? मौला ये फरमाते हैं कि अगर किसी के घर में एक पत्थर गसबी लगा हुआ हो, एक पत्थर गसबी लगा हो, तो ये एक पत्थर उसके पूरे घर को खराब करने के लिए काफी, पूरे घर को बर्बाद करने के लिए काफी। कैसे? अब मैं इसकी मिसाल आपको समझाऊं तो बात ज्यादा समझ में आए। वो जो मैंने बात समझाई उसको पेश नजर रखिएगा, ऐन और हक। ऐन का मतलब क्या है? वही चीज। फर्स्ट कीजिए कि कोई शख्स हमारा हक, हमारा माल चुरा कर ले गया, चाहे वो कंफर्म पे ले गया, चुरा के ले गया, किसी की तरह से ले गया हमारा माल, माल का मतलब ऐन, ऐन उठा के ले गया। अब जो उठा के ले गया उसकी क्या जिम्मेदारी है? उसकी जिम्मेदारी वो ऐन ही हमें वापस करे, कोई और चीज वापस करे तो हम मना कर सकते हैं, ये नहीं चाहिए। जो हमारी चीज है, हमारा ऐन है, वो हमें वापस करो। ज्यादा कैपेसिटी के चलते मोबाइल की बात की, हमारा मोबाइल ले लिया, वो क्या हमारा मोबाइल वापस करने की बजाय कोई दूसरा मोबाइल हमें वापस करे, हम मना कर सकते हैं। वो कहे कि आप मना क्यों कर रहे हैं, आपका मोबाइल तो 5,000 वाला था, मैं आपको 6,000 वाला मोबाइल वापस कर रहा हूं, फिर आपसे मना कर रहे हैं। आपका मोबाइल तो कौन से मॉडल बताए जाते हैं, 2306 था मतलब, मैं आपको उसे आधा क्वालिटी वाला मोबाइल कर दे रहा हूं, फिर आपसे मना कर रहे हैं। तब भी हमें हक है कि हम मना कर सकते हैं। अगर ये 5,000 वाला ले गया था जो हमारा था, वो वापस नहीं कर रहा, तो मालिक को हाथे को बिल्कुल कह देते नहीं मुझे ये चाहिए, मुझे मेरी चीज चाहिए। ये आईन में ये चीज बड़ी अहम है। अब आइए एक दूसरी मिसाल, जो बिल्डिंग इधर उधर बन रही है आप देख रहे हैं, फर्ज कीजिए कि जैसे बिल्डिंगें बन रही होती हैं तो उनके बाहर बजरियां पड़ी होती हैं, ईंटें पड़ी होती हैं, सरिया पड़ा होता है, इस तरह से सरिया रखा हुआ था, सरिया का एक टुकड़ा था ज्यादा सरिया, वो सरिया कोई शख्स उठा के ले गया, रात को 2 बजे रात को उठा के सरिया ले गया बिल्डिंग वालों, और जहां उसकी बिल्डिंग में सरिया कम पड़ रहा था वहां जाके वो सरिया लगा दिया, और सरिया लगा दिया कहां पर, बुनियाद पर, और उसके बाद बात खत्म हो गई, साल गुजर गया, 2 साल गुजर गए, 3 साल गुजर गए, किसी तरह से मालिक को पता चल गया कि हमारा सरिया ये शख्स उठा के ले गया था 3 साल के बाद, और उसने अपनी जो 15 मंजिला बिल्डिंग बनाई है उसकी बुनियाद में सरिया लगा दिया। अब क्या होगा अगर इमाम जमाने की हुकूमत आ जाए तो क्या होगा, तो होगा ये जाएगा इमाम के पास और कहेगा क्योंकि इसने मेरा सरिया चुराया 3 साल पहले और उसने अपनी बुनियाद पर लगाया, मुझे मेरा सरिया वापस चाहिए। अब वो क्या कहेगा, भाई आपका सरिया आपको चाहिए, मैं आपका सरिया आपको देने के बजाय जो आपने सरिया दिया था उससे बहुत ज्यादा अच्छा सरिया दे देता हूं, आपका सरिया तो बुनियाद में लग गया है, और आप कहें कि नहीं भाई मुझे तो मेरा सरिया चाहिए, तो बुनियाद में लग गया है, उसको निकालने की तो मुझे 15 मंजिला बिल्डिंग कराना पड़ेगा। अभी मां कहती समझ में आ गई कि एक ईंट भी अगर गश्त की लगा दी गई तो ये एक ईंट काफी है पूरे मकान को बर्बाद कर देगी। इमाम ने तो मकान की एक मकान की बात की थी, अपने जमाने की बात की थी, 15 मंजिला बिल्डिंग उनके जमाने में नहीं बनती थी, लेकिन ये 15 मंजिला क्या 115 मंजिला बिल्डिंग की अगर हो और वो अकड़ जाए कि नहीं मुझे अपना ही सरिया चाहिए, तो 115 मंजिला बिल्डिंग तोड़कर तो उसका सरिया उसको वापस करना पड़ेगा। इसलिए ऐन नहीं, जिसका ऐन होता है उसको इतना हक होता है, वो अगर मना कर देंगे नहीं मैं जो तुमने वक्त किया था वो मेरा माल मुझे वापस करो, तो माल उसको वापस करना होगा। वैसा भी चीजों में अगर इंसान से कहीं गलती हो जाए तो कबल इसके कि उसको मसला पता चले बेहतर है कि आप जाके उससे मुताजात कर दें कि भाई वो हो गया था आप उसमें, वो हो सकता है कि गलती से राजी हो जाए। ये भी एक बड़ी मुसीबत होती है कि जब लोग मसाइल सीख लेते हैं, मसाइल समझ लेते हैं तो उनमें कुछ ज्यादा अकड़ पैदा हो जाती है। इस्लाम इतना सख्त मजहब भी है, अपने भाई के साथ अगर कोई रियायत कर सकते हैं आप तो जरूर रियायत करें, अलबत्त आपका हक है, आपका हक होने की वजह से आपको इस्लाम ने पूरे अख्तियार दिए, मगर यह भी ना हो कि जब इंसान मसाइल सीख ले तो दूसरे पर ऐसा मुसल्लत हो जाए कि उसको बर्बाद करने पर तैयार हो जाए, आमादा हो जाए, लेकिन बहरहाल उसके बावजूद आप तो मौजूद है कि वो कहेगा 115 मंजिला बिल्डिंग तोड़ो और मेरा जो एक फुट का सरिया तुमने लिया तो एक फुट का सरिया मुझे वापस करो, तो एक फुट के सरिया के लिए पूरी बिल्डिंग तोड़वा सकता है। तो एक ईंट अगर किसी मकान में लगी है बस अभी तो उस मकान को खराब करने में, दवा बर्बाद करने में तो एक ईंट ही काफी है। ये मफहूम मैंने आपको इमाम की हदीस का समझा दिया। अब आइए गस की 4 किस्में हो सकती है, आज सारी चीजें तो बयान नहीं होंगी, मुख्तसर तौर पर बात बयान कर रहा हूं। गस की 4 किस्में हो सकती है, कोई ऐसी चीज गस हुई है कि जो आयन भी है और मनफियत भी है, उसका कोई फायदा भी है, यानी कुछ चीजें ऐसी होती हैं कि जहां पर फकत ऐन गस होता है मनफियत गस नहीं होती, कुछ ऐसी चीजें होती हैं जहां मन से वश होती है, ऐन वश नहीं होता। कुछ चीजें ऐसी होती है जहां दोनों चीजें मन से भी वश होती है, ऐन भी वश होती है। अब इस बात को ज्यादा बेहतर तौर पर समझने के लिए एक मिसाल को बीच में रखना पड़ेगा। फर्ज कीजिए कि कोई शख्स किसी के मकान पर कब्जा कर लेता है, किसी की दुकान पर कब्जा कर लेता है। तो जो उसने किसी की दुकान पर कब्जा किया है, दुकान एंड उस एन को कब्जा किया, तो आइन वो खाली करना पड़ेगा। अगर इमाम की हुकूमत कायम हो जाए तो वो एन खाली करना पड़ेगा। अच्छा, वो जो दुकान पर उसने कब्जा किया है, उसने फकत एन पर कब्जा नहीं किया है, उसकी मनफियत भी कब्जा किया है। मनफियत क्या है, उस दुकान का फायदा क्या है, उस दुकान को अगर किराए पर दिया जाए उसको किराया मिलता है, उस दुकान का 25,000 किराया मिल रहा है। अगर किसी शख्स ने किसी की दुकान का कब्जा कर दिया है और कब्जा करके उसको ताला लगा दिया और फर्ज किया एक साल तक उसने इस दुकान को अपने कब्जे में रखा, कब्जा करके बैठा रहा, तो ऐसा नहीं है कि एक साल के बाद वो खाली फकत उसकी दुकान वापस कर दे। हमारे लोग तो यही कहते हैं भाई इतना ही हो जाएगा, यही गनीमत समझते। अगर इस्लामी हुकूमत कायम हो जाए तो ये फकत ऐसा नहीं कि उससे उसकी दुकान खाली करवा के देगी, नहीं, एक साल का जितना किराया है वो किराया भी तुम्हें देना पड़ेगा। ने किसी की जगह पर कब्जा किया, वो जगह ऐसी थी कि जिसकी मनफियत थी, तो बेचारे की मनफियत मानी गई, लिहाजा एक साल का 25,000 रुपए महाना के हिसाब से जितना किराया बनता है कितना बनेगा, 3 लाख रुपए और वसूल करेगा। एक तो दुकान वसूल करेगा, दूसरा 3 लाख रुपए और वसूल करेगा, इसकी मनफियत भी गलत हो गई है। पंजाब में, सिंध में, बलूचिस्तान में, हर जगह पर शहर के अंदर भी अब तो होने लगा है बहुत ज्यादा, ये जो कब्जा ग्रुप और कब्जा माफिया और ये सारे लोग आ गए हैं दरमियान में। पहले तो गांव में होता था फकत कि जमीनों पर चौधरी कब्जा करके बैठ जाते थे, बड़े कब्जा करके बैठ जाते। अगर जमीन पर कब्जा करके बैठ गया है तो खाली जमीन उसको नहीं देनी है, इस जमीन से जो फायदा उठा सकता है, जो फसल उगा सकता था वो नहीं उगा सका, इसकी जो मनफियत है वो भी उसको वापस करती है बड़े। चुनांचे कुछ चीजें ऐसी होती हैं कि जहां इंसान अगर गश्त करता है तो ऐन भी गश्त करता है, उसकी मनफियत भी गश्त करता है। ये एक किस्म हो गई। दूसरी किस्म हो गई कि जहां फकत ऐन गश्त करता है, मनफियत गश्त नहीं। की है मनफियत गश्त नहीं किए, उसकी मिसाल क्या होगी कि मतलब फर्ज कीजिए कि किसी की जमीन, अब लोग हमें बताते हैं कि गांव के लोग ज्यादा बेहतर समझते हैं, कई चौधरी में तरीका यह होता है कि वो जमीन पर कब्जा करने के बाद उसी को दे दें कि जाओ इस पर कार्यकारी करो और जो मिले उसमें से हमें इतना हिस्सा दे देना, यानी चीज उसी की है, उसकी चीज पर कब्जा कर दिया है और इस्तेमाल करने उसी को दे दिए, या किसी ऐसे शख्स को दे दिए कि जिसके लिए यह शख्स राजी है, मालिक असल मालिक राजी है इस्तेमाल करने के लिए, तो ऐन को गश्त किया है, मनफियत को गश्त नहीं किया, यानी मनफियत फिर उसी के हवाले दे दिए कि जाओ तुम इस्तेमाल करो, मगर ये जमीन तुम्हारे नाम नहीं है, जमीन मेरे कागजात मेरे नाम, मगर कागजात मेरे नाम है, तुम्हारी जमीन नहीं है मेरी जमीन। बड़े लोग होते हैं तो कुछ बोल ही नहीं सकता, तो इसने ऐन को गश्त किया है, मनफियत को गश्त नहीं किया। कभी मामला उल्टा होता है कि मनफियत को गश्त किया होता है, ऐन को गश्त नहीं किया होता है। मनफियत को कैसे गश्त किया है, जैसे फर्ज कीजिए कि किसी को आपने दुकान किराए पर दी, किराए पर दुकान लेने के बाद वो दुकान का किराया ही नहीं दे रहा, मंत्र को उसने रद्द कर दिया, जो इसकी मंत्र थी उस मंत्र दुकान उसने अपने नाम नहीं करवा दी, दुकान का मालिक नहीं बन बैठा, मगर किराया नहीं दे रहा, तो जो इसकी मंत्र है इस मंत्र का फायदा मालिक को नहीं पहुंचा। तो पहली सूरत यह थी कि आइन और मंत्र दोनों गश्त हो सकती है, दूसरी सूरत यह थी कि फकत आइन को गश्त किया गया, तीसरी सूरत यह है कि फकत मंत्र को गश्त किया गया। اور چوتھی صورت یہ کہ نہ عین نہ منفیت کسی کو غصب نہیں کیا گیا، فقط حق کو غصب کیا گیا حق. یہ چار صورتیں ہو سکتی ہیں غصب کی. چنانچہ بنیادی طور پر، ابتدائی طور پر یہ غصب کی چار صورتیں بتائیں، بالکل منطقی انداز سے چل رہے ہیں، کوئی قصے کہانیاں نہیں کہ جس میں بہت مزہ آئے، اس میں تو آپ کی عقل کو ٹھیک ٹھاک آپ کو استعمال کرنا پڑے گا، اس پر زور دینا پڑے گا، تو جا کے پوری باتیں سیکھنا سمجھ آئیں. چار چیزوں کا تذکرہ ابتدائی طور پر کرنا ہے. المقصوب و اما عین مع المنفعت، مقصوب جو چیز غصب کی گئی ہے یا تو عین ہوتی ہے منفعت کے ساتھ، عین کو بھی غصب کر لیا گیا ہے، منفعت کو بھی غصب کر لیا گیا، دونوں کو غصب کر لیا گیا، من مالک واحد او مالکین، ایک مالک کی چیز تھی اس سے لے لیا گیا، یعنی کئی مالکوں کی چیز تھی، وہ چار پانچ مالک تھے، اسے ان سے لے لیا گیا. تو ایک صورت ہو گئی عین اور منفیات دونوں کو غصب کیا ہے، وہ اما عین بلا منفیات، یا فقط عین کو غصب کیا ہے منفیات کو غصب نہیں کیا. منافع باقاعدہ ہو، جو اس کا فائدہ ہے تو دوبارہ اسی کو دے دیا، وہ اس کو استعمال کر رہا، خالی دکان یا زمین اپنے نام کروا دیے، عین کو غصب کر دیا. وَإِمَّا مَنْفِعَةً مُجَازَةً، یا فقط منفیات کو غصب کیا ہے، عین کو غصب نہیں کیا. یہ تیسری صورت ہوگی، یعنی دکان کرایہ پر دی، پھر کرایہ دینا ہی بند کر دیا، کرایہ دینا بند کر دیا، مگر کرایہ دکان کو اپنے نام نہیں کرا دیا، دکان کا مالک نہیں بن بیٹھا، بس وہ کرایہ نہیں دے رہا، تو منفیات غصب کر دیا. یہ تین چیزوں میں. وَإِمَّا حَقٌّ مَالِيٌّ مُتَعَلِّقٌ بِالْعَيْنِ، یا حق غصب کیا ہے. اچھا حق کی کئی قسمیں ہوتی ہیں، ہم یہاں پر ساری قسموں کا تذکرہ نہیں کریں گے، حق کی فقط اس قسم کا تذکرہ کریں گے جس کا تعلق مال سے بنتا ہو. مالی حق کسی کا غصب کر دیا، جو میں نے آپ کے سامنے مثال پیش کی تھی وہ مالی حق نہیں تھا، مسجد میں دوسرے کی جگہ پہ بیٹھ گیا، امام بارگاہ میں دوسرے کی جگہ پہ بیٹھ گیا، وہ مالی حق نہیں تھا. اب یہاں پر جو بات کر رہے ہیں مالی حق کی بات کر رہے ہیں. مالی حق کی یہ خود بھی آگے کر کے مثال دینے والے ہیں، لہذا بلا وجہ تکرار ہو جائے، ریپیٹیشن ہو جائے، اس سے بچنے کی خاطر جو عبارت ہے اسی کو ہم پڑھیں گے، مگر چونکہ یہاں ایک محدود وقت ہے، اس محدود وقت میں جو کچھ ہم بیان کر رہے ہیں کوشش یہ کریں گے اس محدود وقت میں یہ ختم ہو جائے، ٹھیک، بس وقت پہ شروع ہو اور وقت پہ ختم ہو جائے. انشاءاللہ کوشش کریں گے کہ روزانہ 12:15 بجے یہ درس شروع ہو جائے اور 1 بجے یہ درس ختم ہو جائے گا. آپ میں سے جتنے طلبہ یہاں موجود ہیں، یہ سارے کے سارے سوال کرنا چاہیں تو درمیان میں سوال کر سکتے ہیں، مگر گزارش میری ہوگی کہ بالکل بچکانہ یا فضول سوالات نہ کریں، ایسا نہ ہو کہ ٹائم ضائع ہو یہاں پر. اور جہاں تک ہماری آواز جا رہی ہے، اگر وہ بھی سوال کرنا چاہیں تو ان کے لیے بھی راستہ یہی ہے کہ جو یہاں کے فون نمبر ہے یہ فون کر سکتے ہیں، اگر کوئی بات واضح نہیں ہوئی تو انشاءاللہ کوشش کریں گے کہ اگر فون سے پوچھا گیا تو اس کا جواب دے کر اس بات کو زیادہ بہتر طور پر سمجھایا جائے. جو چار قسمیں آپ کے سامنے بیان کی ہیں ان چاروں کی مثال بھی آیت اللہ